نحمده ونصلي على رسوله الكريم. جمعرات کو بعد نماز عشاء تھوڑی دیر اپنے بزرگوں کی ارشاد فرمائی ہوئی دینی اور اصلاحی باتیں سنانے کا معمول ہے. عام طور سے حکیم الامت حضرت اقدس مولانا تھانوی قدس روح کے ارشادات و فرمودات سنائے جاتے ہیں. کتاب کوشی بھی ہو, یہ حضرت کے ملفوظات اور مجالس کا ایک سلسلہ ہے, اسی کی ایک جلد ہے. تو متفرق قسم کے ملفوظات و ارشادات ہیں, باتیں بھی مختلف نوعیت کی ہیں, جیسا موقع ہوتا تھا اور حضرت جو مناسب سمجھتے تھے نفع و فائدے کے تعلق سے وہ ارشاد فرماتے تھے. بعض باتیں علمی رنگ کی ہوتی ہیں, دیکھیے ارشاد فرمایا ایک سب انسپکٹر, یہ انگریز کے زمانے میں لفظ سب ایک عہدے کی تعبیر تھی, اسے خاص عہدہ ہوتا تھا. اس زمانے میں عہدوں کی مناسب کی تعبیرات عنوانات بھی الگ تھے, اور جب یہ نظام آیا تو اس میں عہدوں کے اور مناسب کے نام عنوانات ان کی تعبیرات بھی الگ ہو گئی. ارشاد فرمایا ایک سب انسپکٹر صاحب جو مرید بھی ہیں, مسلمان تھے, انگریز کا زمانہ ہے, انہوں نے لکھا ہے کہ شام اور عشاء اور صبح کی نمازیں تو جماعت کے ساتھ پڑھ لیتا ہوں, مغرب عشاء اور فجر. یہ اس لیے سنایا جا رہا ہے کہ اس بیماری میں آج کل بہت سے لوگ مبتلا ہیں, جو گورنمنٹ کے ملازم ہوتے ہیں, بڑے عہدے پر, چھوٹے عہدے پر, یا خاص طور سے بڑے عہدے پر ہوتے ہیں, اور نہیں بھی ہوتے, کچھ روپیہ پیسہ زیادہ ہوتا ہے, بڑے امیر ہوتے ہیں, رئیس ہوتے ہیں, نواب قسم کے لوگ ہوتے ہیں. نواب تو بہت اونچی چیز ہے, امیر و رئیس, آج کل ایم پی اور ایم ایل اے, کوئی بڑا ڈاکٹر ہے, کوئی بڑا آپ کیا کہتے ہیں اسے, بڑا ملازم ہے سرکاری, تو ان کو بھی یہ بات پیش آتی ہے. انہوں نے کیا لکھا کہ شام عشاء اور صبح, یعنی مغرب عشاء اور فجر کی نمازیں تو جماعت کے ساتھ پڑھ لیتا ہوں, اور ظہر و عصر کے وقت, ظہر و عصر کے وقت بازار سے گزرنا پڑتا ہے. نماز پڑھنے جاؤں گا مسجد میں تو راستے سے چل کے جاؤں گا, اس میں یہ خطرہ ہے کہ ایک تو لوگ ادب اور تعظیم کے واسطے اٹھتے ہیں دیکھ کر, اس زمانے میں منصب اور عہدے کا بڑا اکرام و احترام بھی تھا اور اس کا روب و دبدبا بھی تھا, اب بھی ہے, اتنا نہیں ہے, اب بھی ہے. دوسرے اس میں روب نہیں رہتا, اصل چور دل کا یہ تھا. اب جب روزانہ جائیں گے, راستوں سے چل کے جائیں گے اور ہمیشہ نظر آئیں گے, عام آدمی کی طرح ہو جائیں گے, روب و دبدبا نہیں باقی رہے گا. اور اس محکمے کو روب کی بہت ضرورت ہے. دیکھا کیسے صغرا اور کبرا, یا تو شیطان نے یا اس کے باپ, وہ جانتے ہو کون ہے, ابو الشیطان نفس کیسے صغرا و کبرا ترتیب دلائے. اور یہ بھی لکھا کہ مجھ کو کچھ حیا بھی آتی ہے لوگوں کے ساتھ دن میں نماز پڑھنے سے. یہ بھی ایک چور تھا دل کا, آج بھی بہت ہے. یہ بڑے لوگ مسجد میں نہیں آتے, حالانکہ مسجد کی نماز جماعت سے پڑھنا 14 یا 18 حالتیں تو ہیں عذر شرعی کی, اس کے علاوہ جرم ہے, فسق ہے. علماء نے لکھا ہے ایک نماز با جماعت کا ترک بھی ایک بلا عذر شرعی کے فسق ہے. اس لیے کہ واجب سنت موقعہ قریب میں واجب. انہیں پتہ نہیں, اس بات کا نہیں پتہ یا اس کی اہمیت کا نہیں پتہ. دنیا دنیا, حب الدنیا رأس کل خطیہ, یہ جاہ پسندی. ہم بڑے ہوں, باروب ہوں, ہماری بڑائی کا سکہ لوگوں کے دل و دماغ پہ جمع رہے, ہمارا روب و دبدبا ہو, ہم انقا ہوں, کم سے کم نظر آویں, وہ آویں تو لوگ ہمیں دیکھیں, وغیرہ وغیرہ. یہ سب وہی ساری چیزیں ہیں اسی قبیل کی. یہ بھی لکھا کہ مجھ کو کچھ حیا بھی آتی ہے لوگوں کے ساتھ دن میں نماز پڑھنے سے. اب یہ کوئی ایسے پیر تو تھے نہیں کہ یوں ہی رلا ملا دیتے, لیپا پوتی کر دیتے. ہاں کوئی مذائقہ نہیں, ایسی حالت میں ایسا کر لیا کیجیے, کوئی مذائقہ نہیں. یہ تو شیخ تھے, اور شیخ بھی ٹرا. حضرت اقدس تھانوی نے, جس کا شیخ ٹرا نہ ہو اس مرید کی اصلاح نہیں ہوتی. ٹرا ایک را کو چاہے واو سے بدل کے سمجھ لیجیے, وہ پہلی را کو وہی مراد ہے. ہاں پہلی را کو واو سے بدل لو تو گاؤں دیہات کے لوگ سمجھ لیں گے. ہاں ٹر را میں پہلی را کو واو سے بدل لو, بدل لیا ہو گیا کام. جس کا شیخ ٹر را نہ ہو, یہ حضرت نانوتی قدس سرہ فرمایا کرتے تھے, اس کی اصلاح نہیں ہوتی. پیروں سے کہاں اصلاح, مگر جب لوگوں کو اصلاحی کا نہیں, اصلاح سمجھتے ہیں ورد وظیفہ, کثرت تلاوت, کثرت نوافل, کثرت اوراد, یہ پڑھنا اور وہ پڑھنا. پیر بھی یوں ہی کہے بیعت کرنے کے بعد یہ پڑھا کرو وہ پڑھا کرو, اور مرید بھی یوں ہی پوچھے جی میں کیا پڑھا کروں. نہ پیر کو پتا اس طریق کا, نہ منگل اور بدھ کو پتا, نہ مرید کو پتا. پیرے چنی ہو مرید چنا, زما چون گیرت فساد چنا. شیخ جانتا ہے کہ طریق کیا ہے, یوں کیوں نہیں کہتا ہے یہ کیا کرو اور ان چیزوں سے بچا کرو. کرنے والے کام کے کرنے کی تلقین, اور جو گناہ کے کام ہیں بچنے والے کام ان سے بچنے کی تلقین, یہ ہے طریق. میں نہیں کہہ رہا امت کا حکیم اور ملت کا مجدد اور دین و شریعت کا مجدد اور جامع المجددین کے الفاظ ہیں. لوگوں نے اوراد و وظائف کو طریق سمجھ لیا, حالانکہ اعمال شریعت طریق ہیں, اعمال یہی تو ہیں. اور صرف انہوں نے نہیں, جماعت دیوبند کے شریعت و طریقت میں میر کارواں فقیہ النفس قطب الارشاد حضرت مولانا رشید احمد صاحب گنگوہی قدس روحہ نے بھی یہی فرمایا. اب سمجھ میں آیا, یوں فرماتے ہیں, اب سمجھ میں آیا. اگر پہلے سمجھ میں آ جاتا تو اتنے ریاضات اور اتنے مجاہدات نہ کرنے پڑتے. کہ ساری شریعت اور طریقت کا حاصل صرف یہ ہے کہ جو کرنے کے کام ہیں بندہ انہیں اپنے اختیار سے کرے, جی چاہے یا نہ چاہے, جی چاہنے کا انتظار نہ کرے. یہ جی اور طبیعت یہ اندھی ہے, یہ مارتی ہے آدمی کو. ہاں آدمی عقل و شرع سے نہیں دیکھتا, عقل کا کیا تقاضا ہے, طبیعت کی غلامی قبول کر لیتا ہے. ارے طبیعت کو غلام بنا, اس کی باغ و لگام عقل و شرع کے ہاتھ میں دے. اس کا ماخذ پیش کروں, یہ افتا والے بیٹھے رہتے ہیں, لا یؤمن احدکم حتی یکون ہواہ طبعا لما جئت به. ہوا عربی زبان میں گندی خواہش ہی کو نہیں کہتے, چاہت, کوئی بھی چاہت. جب تک اس کی چاہت, تو چاہت کیا ہے, چاہت یہ طبیعت سے پیدا ہونے والی چیز کا نام ہی تو چاہت ہے. جب تک کہ اس کی چاہت میرے لائے ہوئے دین کے تابع نہ ہو جائے, میں کہتا ہوں طبیعت کی باغ و لگام شریعت کے ہاتھ میں دو، اللہ کے قانون کے ہاتھ میں دو، جی اور من اور طبیعت، یہ کچھ نہیں ہے، جی چاہے یا نہ چاہے، اور جن کاموں سے روکا گیا ہے رکنے کے کام گناہ، بندہ ان سے بچے گو کتنا ہی جی چاہے. فرمایا یہ ہے ساری شریعت و طریقت کا حاصل و خلاصہ، کسی معمولی آدمی کا کلام نہیں ہے. فقیہ النفس قطب الارشاد حضرت اقدس گنگوہی نور اللہ مرکزہ، جن کے فہم نصوص پر، فہم دین پر، فہم صحیح پر، علم پر، تقدس پر، اتباع سنت و شریعت پر ہمارے تمام اکابر کا گویا اجماع اور اتفاق ہے. انہوں نے فرمایا اب لوگ کہتے ہیں یہ پڑھا کر، پوچھتے ہیں کیا پڑھا کروں، پڑھنے دیں، اور پڑھنے میں اسے درجہ بدرجہ، اچھا اب اتنا اضافہ کر لو، اچھا اب اتنا اضافہ کر لو، اور آنکھ کے اعمال کیا ہیں یہ نہیں پوچھتے نہ وہ بتاتا، زبان کے اعمال کیا ہیں یہ نہیں پوچھتے نہ وہ بتاتا، دیگر اعضاء و جوارح کے اعمال کیا ہیں، اور خود قلب کے اعمال جنہیں اخلاق کہتے ہیں وہ کیا ہیں نہیں پوچھتے. اس کے بغیر تصوف و سلوک طے نہیں ہو سکتا، کبھی نہیں ہو سکتا، کبھی نہیں ہو سکتا. تو بات کیا تھی، میں نے کہا تھا کہ حضرت اقدس گنگوہی قدس اللہ شیخ ہونے کو بتا رہا تھا، پیر نہیں. ہاں اب دیکھیے حضرت کی سنیے، میں نے لکھا کہ اگر کسی ایسی جگہ تبدیل ہو جاؤ، منصب اور عہدے پر بھیج دیا جاتا ہے، یہاں بھیج دیا وہاں بھیج دیا، جہاں مسلمان ہونے سے حیا اور آر آوے، الیاذ باللہ، دوسرے ہی لوگ ہوں سارے، تو کیا ایسی جگہ میں اسلام کو چھوڑ دو گے؟ عرفت کیف؟ دیکھا حضرت کا جواب، ہاں ایسے تھے حضرت اقدس تھانے خود سن لو. اور ہیبت کم ہونے کا جواب یہ ہے کہ اس سے ہیبت کم نہیں ہو. یہ بیچارے کا ان کا ظن و قیاس و خیال ہے، این خیال است و محال است و جنو، بلکہ محبت کے ساتھ جمع ہو جاتی ہے، البتہ نفرت کم ہو جاتی ہے جس کا نام تم نے ہیبت رکھا ہے. نفرت مبدل با محبت ہو جائے گی، توحش مبدل با انس ہو جائے گا. ان لوگوں کو جو توحش ہوتا ہے بڑے لوگوں سے، توحش مبدل بانس ہو جائے گا. آج بھی بہت برا حال ہے، معمولی معمولی عہدے والے، معمولی معمولی روپیے پیسے اور والے، دولت والے مسجد میں کبھی آ گئے تو آ گئے، پانچوں نمازیں کہاں پڑھیں جماعت سے. وہ یوں ہی سوچتے ہیں کہ ہم بھی ایک عام آدمی ہو جائیں گے، ہمارا تو وہ دب دبا جاتا رہے گا. اللہ تعالیٰ حفاظت فرمائے. یہ نفس، یہ طبیعت اور یہ جاہ اور چاہ، یہ انسان کو جہنم میں لے جانے والی چیز ہے، یعنی اس کی خواہش اور چاہت. حب الدنیا راس کل خطیہ، اور یہ ہمارے ادھر زیادہ ہے. بہت سے ایسے اسلامی ممالک ہیں کہ وہاں کا وزیر اور وہاں کے بڑے لوگ ہم مسجد میں آ کے سب نماز پڑھتے ہیں. یہ سب اصل میں یہودیوں نے اور انگریز نے، یہودیوں نے 400 سال سے جو ذہن سازی کی محنت کی ہے، سب اس کا اثر ہے. ارشاد فرمایا طالب علموں کو زمانے طالب علمی میں ذکر و شغل تو نہیں چاہیے. آج کے پیر دے دیتے ہیں اتنی تسبیح اس کی پڑھا کرو، 5000 مرتبہ ذکر دے دیا، 10000 مرتبہ، بس وہ تو پھر ذکر ہی کا رہے گا بیچارہ، فکر کا تو رہے گا نہیں، نہ اپنی صلاحیت کا فکر، نہ کتاب کا فکر، نہ مطالعہ کا فکر، نہ تکرار کا فکر، نہ فلاں کا فکر. با وہ تو رات کو 10000 مرتبہ، چونکہ شیخ نے تجویز کر رکھا ہے، شیخ کو بہت اہم سمجھے آدمی، ہاں استاذ کو نہیں سمجھتا اتنا اہم. حالانکہ پہلا حق باپ کا، پھر استاذ کا، پھر شیخ کا. اس کی یہ بھی حضرت اقدس تھا نے قدس اللہ نے اصلاح فرمائی، लोगों ने तो चालू कर रखा था पहला हक पीर का, अब बाकी मंगल बुद्ध का बाद में उस्ताद का, उसके बाद बाप का, गलत। और इसका एक फलसफा भी तरतीब दे रखा था, बाप तो जिस्मानी वजूद का सबब है और उस्ताद ये इल्म देता है, उसका सबब है, मोहसिन इल्म है, और इल्म भी तरह काम ना आता अगर पीर और शेख ना हो। हाँ, तो ये फलसफा तराश रखा है, हालांकि बाप के हुकूक मनसूस और फिल जुमला उस्ताद के हुकूक में है, उसके बाद है पीर। पीर का हक पहला नहीं है, पीर का हक तीसरा है। फरमाया, तालिब इल्मों को जमाने तालीमी में जिक्र और शक्ल तो नहीं चाहिए मगर आमाल की इसलाह और अखलाक की इसलाह करना फर्ज है। आमाल का फिक्र करो, क्या करते हो और क्या नहीं करते, देख लो जो कुछ करते हो सब करने का है या उसमें कुछ चीजें बचने की भी हैं छोड़ने की, ये फिक्र चाहिए। और जो तुम छोड़े हुए हो वो सब छोड़ने का है या कुछ उसमें करने का भी है, ध्यान नहीं रखते, तलबा को मुतवज्जे नहीं किया जाता, पर मुतवज्जे रखना चाहिए। हमारे बुजुर्ग इल्म के साथ अमल का भी ख्याल रखते थे, अकाबिर देवबंद, हाँ पूरी निगरानी रखते थे, रोक टोक करते रहते थे। ऐसे अखलाक, उजब, किबर, हुब्बे जाह, हुब्बे माल, ये तो नहीं पैदा हो रहे, अब तो माहौल ही मदारिस में हुब्बे जाह का है, हुब्बे जाह का माहौल है, अल्लाह बचाए। बस लंबा है, एक तरह का फनी मनफूज है हजरत का, कुछ नक्शबंदिया और चिश्तिया के रुझानात और तरजीहात और उनकी लिमियात बयान फरमाई हैं, अब यहाँ सबकी समझ में कहाँ आएंगी वो। मैं तो पहले भी सुनाया था, इरशाद फरमाया, इंसान खुद शोहरत को तलब न करे, मैं मशहूर हो जाऊं, मेरा ही जब जगह चर्चा हो, मुझे लोग सारे जान ले, इसमें बहुत नुकसान है, गुमनामी में बड़ी राहत रहती है। मौलाना फरमाते हैं, और जब हजरत अक़दस थाने कुद्दुस रूह लफ्ज मौलाना मुतलक बोले, फयुरीदु बिही مولانا روم، مولای روم، مولای روم مراد ہوتا ہے. چشمہ ہاو، خشمہ ہاو، رشک ہا، برسرت ریزد چو آب از مشک ہا. اگر تم مشہور ہو جاؤ گے اور زیادہ تمہارا چرچا ہوگا، حاسدین بھی بڑھ جائیں گے، مخالفین بڑھ جائیں گے، معاندین بڑھ جائیں گے، اور ان کی طرف سے عناد اور ازاد ثانی اور حسد اور بغض ایسے برسے گا تمہارے سر پر جیسے مشک کا دہانا کھول دیا جائے اور پانی برسے. چشمہ ہاؤ، خشمہ ہاؤ، رشک ہا، برسرت ریزت چو آب از مشک ہا. فارسی ہی نہیں پڑھتے ہم لوگ بھائی، فارسی پڑھے بغیر عالم آدھا عالم، میں نہیں کہتا مولوی آدھا مولوی، مولوی ہونے میں کیا لگے، 8 سال چھلانگ لگا جاؤ اوپر نیچے سند لے لو ہو گئے، عالم 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 آدھا ہے. ہاں اگر خود بخود شہرت ہو جائے تو وہ اللہ تعالی کی طرف سے ہے، پھر وہ خود حفاظت فرماتے ہیں، اور جو خود شہرت کو تلاش کرتا ہے اس کی حفاظت خود اس کو کرنی پڑتی ہے، اللہ اسی کے سپرد کر دیتے ہیں، تو جان تیرا کام. ہمارے بزرگ تو ایسے تھے، شہرت سے بھاگتے تھے، اب لوگ شہرت کی طرف بھاگتے ہیں. حجت الاسلام مولانا محمد قاسم صاحب نعرہ قدس، لوگ ان کی طرف نسبت کرتے ہوئے آج لوگ اپنے کو قاسمی لکھتے ہیں. مجھے کوئی یہ نہ بتایا کہ نہیں حضرت یہ ان کی طرف نسبت نہیں ہے، کوئی ادارے کی طرف نسبت ہے اور قاسمی کا یہ معنی ہے، میں نہیں جانتا. ارے اس شخصیت کا نام تو ہے، تو کچھ لاج تو رکھنی چاہیے، کچھ تو ان کی خوب وہ اپنے اندر پیدا کرنی چاہیے، کچھ ادائیں کچھ تو ہوں، علم کی، عمل کی، تقوی کی، ظاہر کی، باطن کی، اندر کی، باہر کی، کچھ تو ہوں بھائی. ایسی جگہوں سے، ایسے کاموں سے بچتے تھے کہ جن سے نام ہو جائے، پڑھانے سے بھی کتراتے تھے، نماز پڑھانے سے کتراتے تھے، تقریر کرنے سے، آواز سے، بیعت کا معاملہ ہوتا مولوی رشید احمد کے پاس چلے جاؤ، ان سے ہو جاؤ گے مسئلہ، مولوی رشید احمد کے پاس چلے جاؤ. بہت کم لوگوں کو بیعت کیا، بعض لوگوں نے حضرت گنگوہی سے بیعت کر لی، پھر آئے حضرت وہ تو حضرت کے حکم کی تعمیل تھی، بیعت تو آپ ہی سے ہوں گے، کر لیا، اصل ہوئی سب وہی لوٹاتے تھے. اب دیکھ لو، اور یوں فرماتے تھے کہ صوفیوں میں تو بدنام ہوں ہی، مولویت کا بھی دھبا لگا ہوا ہے یا علم کا دھبا لگا ہوا ہے، ایسا کچھ فرق. اگر یہ نہ ہوتا تو اپنے آپ کو ایسا مٹاتا کہ مشت خاک قاسم کو بھی کوئی نہ پہچانتا ہے، کوئی نہ جانتا. سبحان اللہ، اب دیکھو تو صحیح، جو اپنے کو مٹانے کے در پہ ہے، اللہ تعالیٰ نے پوری دنیا کو بتلا دیا یہ مولانا قاسم نانوتوی ہے. کیا شان تھی ان کی، سفر میں ہدایت رہتی تھی احباب کو کہ اگر کوئی پوچھے بتا دینا کیا کہ خورشید حسن ہے. بیٹھے یہ نہیں، یہ تو مولوی خورشید ہیں، خورشید حسن اگر تے ہیں تو یہ بھی وہیں کے قریب کے خورشید حسن تاریخی نام تھا، ابجد حوض حتی کے اعتبار سے سن پیدائش. کہاں کے ہیں تو کہہ دینا الہ آباد، الہ آباد، میں نے الہ آباد نہیں کہا ایک سانس میں، الہ آباد اسم فاعل سماعی، کیا اسم فاعل سماعی کے درجے میں، الہ آباد. حضرت الاسلام حکیم الاسلام حضرت مولانا قاری طیب صاحب کو قدس روح اپنے خاص لب و لہجے میں جب اس بات کو بیان کرتے تقریر میں تو کہتے تھے کہ ہدایت تھی کہ بتا دیں کہ خورشید حسن ہے، اور اگر پوچھیں کہ کہاں کے ہیں تو کہیں الہ آباد، اور وہ کون سی بستی ہے جو اللہ کی آباد کی ہوئی نہیں. ہر نانوتا بھی اللہ کا آباد کیا ہوا ہے، اس لحاظ سے الہ آباد کہتے تھے. اوہو، دنیا کی چاہتوں سے کنارہ تو کر کے دیکھ، दुनिया खड़ी है दौलते दुनिया लिए हुए, और सारी दुनिया सारी जा चाह हजरत के कदमों में आ पड़ी। सारी दुनिया में हजरत नानोत कुद्दुस रूह का नाम चार दांगे आलम में बुलंद हो गया, फैल गया और हजरत सब जगह मशहूर हो गए। अब तो कासिम यूं कहता है, अरे यार ये 5 साल हो गए फारिग हुए, हमने कुछ भी नहीं लिखा। देखो ना उन्होंने लिखा तो माशाल्लाह उनके कितना उनका सभी असातिज़ा ये और वो। अरे यार कुछ तो लिखना चाहिए है? ओह किस लिए लिखना चाहिए? ताकि हमें भी लोग जान लें, हमारी आव भगत हो जाए, खातिर मुदारात बढ़ जाए, है तवज्जो बढ़ जाए लोगों की। यही इस जज्बे से लिख रहे हो। वहाल हाजा इल्लरिया, क्या समझाया था? मुहर्रिक और दाइया किसी काम पर आमादा करने वाली चीज अगर वजहुल्ला है तो इखलास, और अगर वजहू गैरिल्ला है तो रिया। सारा ताल्लुक यहां से है। अब लोग परेशान रहते हैं कि रिया और इखलास तो ऐसी चीज है जिसका मुकल्लफ बनाया गया इंसान को, इख्तियारी चीज है, परेशान क्यों हो? देख लो तो अपना मुहर्रिक और दाइया और जज्बा क्या है किसी भी अमल को शुरू कराने वाली चीज, तो खुद ही फैसला कर लोगे कि इखलास है या उसकी जिद इफलास है। वाकियात है इसके बचते हजरत, और अल्लाह ने कितना, यही है दुनिया का मामला। दुनिया का मामला अजीब है, जो इसकी तरफ भागता है ये उससे भागती है, और जो इससे भागता है ये उसकी तरफ भागती है। ये दुनिया की खसूसियत है। अब मौलवी यूं कहेगा, फलसफा रखा ना कि बस तो भाई मुझे दुनिया चाहिए तो दुनिया से भागूं, तो ये तो तू इजहार कर रहा भागने का, तेरे दिल में तो दुनिया ही है, तो तू दुनिया की तरफ ही भाग रहा है, दुनिया से भाग रहा है दुनिया की तरफ, तो अब भी दुनिया तुझसे भागेगी। यहाँ ये तलबा होंगे मुख्तसलमानी पढ़ रहे हैं, पता नहीं वहां पहुंचे कि नहीं पहुंचे, पहुंच गए हों शायद। सअतलू बुअददारी अनकुम लितकरुबू वतस्कुबू अयनायत दुमू अली तजमुदा, अभी नहीं पहुंचे? ये शेर नहीं पढ़ा? शेखुल हिंद कुद्दुस सिर्रों ने किसकी एक और तौजी जिक्र कर रखी है, हाँ लेकिन उसका रद्द भी कर रखा है नकल करने के बाद। सअतलू बुअददारी अनकुम लितकरुबू क्या कहते हैं कि असल में जो मैं नियत करता हूँ दुनिया उसके खिलाफ चलती है। अब मैं कुर्ब हबीब चाहता हूँ तो मेरे मुकद्दर में बौद ही लिख रखा है, दुनिया ने बौद से दो चार कर रखा मुझे, मैं भी अब बौद चाहूंगा। कहे के लिए? ताकि कुर्ब हबीब हो जाए। तो कुर्ब हबीब हो जाए तो इसलिए चाहेगा, तो चाहत तो तेरी फिर कुर्ब हबीब ठहरी, और चाहत के खिलाफ चलती है तो फिर बौद ही मिलेगा। मैं तकरार कराया करता था कभी मुख्तसलमानी का, और ये मेरी बड़ी महबूब किताब थी, और अल्लाह के फजल करम से हाशिया शेखुल हिंद कुद्दुस सिर्रहू से सारा दाल दलिया हो जाता था, जरूरत नहीं पड़ती थी किसी चीज की। वैसे तो मैंने तजरीदुल बनानी भी देखी थी पढ़ने के जमाने में। हजरत अकदस शेख उल हिंद कुद्दुस सिर्रहू ने तलबा और मुदर्रिसीन के लिए बहुत उम्दा काम किया है, दुसूकी तजदीदुल बनानी वगैरह सामने रख करके इतनी मुख्तसर और जरूरी चीजें लिख दी कि मुख्तसलमानी के हद तक तो दाल दलिया हो सकता है। लिमन काना लहू कल्ब नवल कस्तम शही, यानी जिसमें कुछ सलाहियत हो समझ लेगा वहीं से। बहुत दिलचस्प किताब थी, अगर से पढ़ाई तो नहीं मैंने बाद में। हमारे हजरत मौलाना सईद साहब रहमतुल्लाह अलैह फरमा रहे थे एक मरतबा, भाई ये किताब तो पढ़ानी चाहिए थी, इस किताब को तो पढ़ाओ। मैंने कहा हजरत कैसे पढ़ाऊं, घंटे इतने ज्यादा हैं फुर्सत नहीं मिलती। कहने लगे चाहे खारिज में पढ़ाओ, किसी को पढ़ाकर पढ़ाओ। बात तो ठीक थी हजरत मौलाना की, मगर नहीं मौका मिला। किताब बहुत दिलचस्प है। अब के हमारे यहाँ ये तलबा तंजुम तालीम जिनकी है वो माशाल्लाह पढ़ रहे हैं मुख्तसरुल्मानी। तो बात क्या थी कि इस नियत से तरके दुनिया मत करना। क्यों? दुनिया को तो पता है, तो दुनिया के लिए तर्क कर के दुनिया कर रहा है तो फिर नहीं मिलेगी। दुनिया की चाहतों से किनारा तो करके देख, दुनिया खड़ी है दौलते दुनिया लिए हुए। लो तुम भी सुन लो, इफ्तावाले इरशाद फरमाया, हर तहकीक की इब्तिदा तकलीद से होती है, हर फन में इब्तिदाई तकलीद जरूरी है, बाद को तहकीक होगी। और इज्तिहाद ओफो वो तो खब्त है, खब्त बाजों को खब्त होता है कि मैं मुज्तहिद बनना चाहूँ। अरे बावले, मुकल्लिद बनना तो आता नहीं, तू मुकल्लिद बनना सीख ले। ये मुवर मसूर की दाल, चेपिद्दी का शोरबा, मुज्तहिद बनना मेरा जी चाहे मुज्तहिद बनना। ओफो जनाब, आपका तो बड़ा ऊंचा हौसला है, है? हमें तो मुकल्लिद ही बनना आ जाए यही बहुत है। आपका तो जनाब बड़ा हौसला है, कह दिया करते थे बाजे बुजुर्ग, जनाब आपका तो बड़ा ऊंचा हौसला, बहुत ऊंची सोची तुमने तो कि मुज्तहिद बनना चाहिए। गैर मुकल्लिदीन तो बने हुए ही मुज्तहिद। अब इन्हें कहता रहूं मैं इफ्ता वालों को, मैंने कहा मुज्तहिद ना बनो, मुकल्लिद बनो। हाँ, ये जो तहकीक तशरीहात फिकहिया हैं, जरा इन्हें देखो समझो, इनको हल कर लो। पहले मुकल्लिद बनो, फिर मुहक्किक बनो, और फिर जो बनना चाहेगा मुज्तहिद वो तो बहरहाल नहीं बन सकता, गो वो खुद समझे कि मैं मुज्तहिद बन गया। सिर तो मुज्तहिद पार बुदम कुतब को इमसाल कुतब दी शुदम गर्ब खाना मिसाल नो बस कुतब दौरा मीशम। ये सब तवाहुमात है। क्या थे हजरत अक्दस खान मुकद्दस, देखो देखो ये सुन लो बस, एक 10 बजे, हाँ 10 कहा, अभी 9:30। हाँ 9 से तो शुरू हो गए, तो 9:45 हो गए। और सुन लो, थोड़ा सा सुन लो, देखो ये काम का है, काम की तो सारी बातें हैं, इसका ताल्लुक ही बाब इस्लाह से है, इस्लाह बातें। इरशाद फरमाया, बेदू शेख के सुलूक तय करना मुश्किल है। ये जो जाहिर और बातिन की इस्लाह का सफर है, ये किसी मुर्शिद और शेख के बगैर तय नहीं हो सकता। एक जाकिर ने, जो जिक्र शगल वाला सालिक था, यहां एक शख्स को नसीहत की, अरे तुम्हें अपने काम से काम, दूसरों से क्या काम, फजूली रा बा मेहमा चेकार या मेहमारा बा फजूली चेकार। मैंने उससे कहा कि तुमने ऐसा क्यों किया, तो हजरत अक्दस थान में कुत्ते सुधो तो मुजद्दिद थे, मुसलह कर थे, और मकाईद नफ्स पर हजरत की ऐसी गहरी नजर थी कि बाज बड़े अहले इल्म ने कहा कि पिछले मुसलहीन और मशाइख की भी बहुत पहले तक शायद ऐसी गहरी नजर ना हो, मकाईद नफ्स पर जैसी हजरत की नजर थी। समझे मकाईद नफ्स, कैद नफ्स को समझ जाते थे, जिसका मजहर और जाहिरी शक्ल और सूरत तो बहुत उम्दा होती थी, लेकिन उसमें अंदर होती थी वो खराबी होती थी, उसे पहचान लेते थे। मैंने उससे कहा कि तुमने ऐसा क्यों किया, क्यों नसीहत की तुमने, उसने कहा कि अम्र बिल मारूफ किया। आजकल जमात वाले यार लोग अम्र बिल मारूफ नहीं, मैं वो क्या कहें, मैंने दावत की अल्लाह के रास्ते में, दावत दावत की, दावत तबलीग की, मैंने कहा कि अम्र बिल मारूफ के लिए कोई शर्त है या नहीं, और जाहिर है कि इसके लिए कोई शर्त होगी, क्योंकि हर इबादत के लिए शर्त है, यह भी इबादत है, यहां तक कि नमाज के लिए भी शराइत है। एक शर्त अम्र बिल मारूफ की यह है कि अम्र में किब्र न हो। हम जब दूसरे को नसीहत कर रहे हैं तो किब्र न हो के क्या माना, इसका उर्दू में तर्जुमा, अपने पर उजब की नजर न हो और दूसरे पर हकारत की नजर न हो, उसे कमतर समझना न पाया जाए जब हम उसे नसीहत करें। यह है किब्र की हकीकत। महज खैर खाही हो, इसकी मैं मिसाल दिया करता हूं, जैसे कोई शख्स किसी बीमार को देखता है तो उसे हकीर नहीं समझता, रहम खाता है। अब उसे अगर वो जाके बैठेगा, मशवरा देगा, भाई एक दवा ये है और मेरे तजर्बे में किसमें फला डॉक्टर हैं, भाई आप ऐसा कर लो, जरा ये देख लो, और फिर कोई हकीर नहीं समझता, सिर्फ खैर खाही हमदर्दी। इस तरह से हो मामला, तुम बतलाओ, हजरत उनसे पूछ रहे, गिरफ्त होती थी, मुआखजा होता था, मुआकबा होता था, मुहासबा होता था, मुआतबा होता था। मौला दरियाबादी ने तो ऐसा नक्शा खींचा कि हमारे जहन में पहले से तो यूं था और यूं था और यूं था, और ये कदम कदम पर घुड़की और बात बात पर झिड़की, लेकिन यहाँ तो कुछ और ही देखा। हजरत थानी कुद्दुस के ताल्लुक से थोड़ा बहुत मुझे भी एक हिस्सा मिला हुआ अल्हम्दुलिल्लाह इस बदनामी का। हाँ, खाने को नहीं पूछते और पानी को नहीं पूछते और मिलते भी नहीं अगर चले जावे। हाँ, और बहुत सख्त है। चलिए, मैंने कहा कुछ तो मिला मुझे तोहफे में, हाँ, और कुछ तो मेरे पास होता नहीं जी। अच्छा, तुम बतलाओ कि अम्र के वक्त दूसरे को हकीर समझा था कि नहीं। तो ये भी खूबी थी उस जाकिर की और तालिब की और सालिक की, एतराफ कर लिया, कहा कि समझा था। मालूम होता है वो शायद मौलवी नहीं होगा, है हाँ, तालिब इल्म कहाँ माने जल्दी से, चाहे कुछ भी तावील करनी पड़े, वो मौलवियों की तावील का फाटक हजरत ही फरमाते थे कि इतना वसी है कि उसमें से एक दो हाथी गुजर जावे, इसीलिए तो गर्दन नहीं हिलाता, मदारी देख रहा है। हाँ, फौरन एतराफ करना चाहिए। कहा कि समझा था। मैंने कहा फिर अम्र बिल मारूफ न हुआ, इसमें किब्र की आमेजिश हो गई है, और नतीजा अर्जल के ताबे होता है, तो तुम्हारे लिए मोहलिक हो गया, तुमने उसे हकीर समझा। हमारे हजरत शाह जलालाबाद कुद्दुस रूह की नसीहतों में बहुत होती थी ये नसीहत, अपने पर उजब की निगाह नहीं, दूसरे पर हकारत और तहकीर की निगाह नहीं। और हजरत ऐसे मस्जिद पैराए में कहते थे दिल से, वाकई उसका असर होता था। अच्छा, और तुमको ये मालूम भी है कि ये किब्र कैसे पैदा हुआ? अब हजरत ने आगे भी उसकी नमाज पर उंगली रखी, यानी कहां से आया, तुम्हारे अंदर ये बड़ाई क्यों आई, तुमने अपने को ऐसा समझा उसे वैसा, इसे भी कान खोल के सुन लो, कहां से आई ये, अल्लाह अल्लाह करने से पैदा हुआ। ओहो, जिक्र करने से किब्र पैदा हो सकता है? हाँ, और चिल्ले में जाने से किब्र नहीं पैदा होता। ये शेख चिल्ली बन के आवे, अब सबको समझे सारे जहन्नमी ने जहन्नम से निकालना मुझे, मैं जन्नती, तू जन्नती हो ना हो, ये सारे जन्नती ना अहल, तू जहन्नमी, अपने दिमाग का खन्नास निकाल। चिल्ले में जाने से हुआ है कि सबको हकीकत समझ आया, उससे तो पहले ही अच्छा था, अल्लाह अल्लाह करने से पैदा हुआ। तो इलाज ये है कि रजीला जिससे पैदा हुआ हो उसे छोड़ो, जिक्र बंद। ऐसा होता है शेख, ये कैसे शेख है, अरे जिक्र अल्लाह अल्लाह करना, इतना बड़ा काम बंद कर दिया। और तभी वो डॉक्टर जब देखेगा कि बादाम के खाने से मैदा खराब हुआ और जिगर कमजोर हुआ, तो बादाम पे पाबंदी नहीं लगा देगा। अब किसी पहलवान को पता चलेगा ये कौन बावला आदमी है भाई, करे बादाम जैसी मुफीद चीज पर पाबंदी लगा दी, वो तो कुछ भी नहीं पता, जाहिल आदमी है, कहेगा नहीं कहेगा, ऐसे ही समझो बस। लिहाजा अब तो लोग कह रहे हैं, तलकीन करते फिर रहे हैं, इमामा बांधो पगड़ी, मैंने कहा वैसे तो कुछ है नहीं, अगर पहले से दिमाग में कुछ होगा भी नहीं, अब गोबर भर जाएगा। बढ़िया, मन चुनी ने मन चुना ना, ओह रे मामा बांध के जो पगड़ शाह हो गए। मैंने डॉक्टर बेदुल्ला से कहा था, और मैंने कहे सारे पगड़ शाह आप ही लोगों ने तो तैयार किए, जो आप लोगों के लिए उबाले जान बने हुए आते हैं मेरे पास, सबके भी आए थे। मैंने कहे सारे पगड़ शाह तुम ही लोगों ने तैयार किए, जो अलीगढ़ से लेके आया करते थे। एक बड़ा पगड़ शाह निकाला नहीं गया दाल लिफ्ता से, और खैर से मेरा भी शागिर्द था वो। हाँ कहता आया था, बहुत कहा था उसे, मेरे सामने नहीं बोलता, आजकल मरकज में है। चुपके से सुन लो, ऐसे बड़ा सही साहब आता है, चुपके से सुन लो। हाँ अब मैं उसे लेके बैठा था, फिर पकड़ा था उसे, बहुत कुछ कहा था उसे, अल्लाह के बंदो क्या हो गया तुम लोगों को। लिहाजा आज से अल्लाह अल्लाह करना इस खास वजह से छोड़ दो, ये जो लेके बैठते हैं जिक्र। पता चला जिक्र से भी किब्र पैदा हो सकता है, जिक्र का असर नहीं है, जैसे वो असल बादाम का असर नहीं है, उसके मैदे में सलाहियत नहीं है बादाम को कबूल करने की। भाई ये कल्ब जो है जिक्र का मैदा, इसमें इस जिक्र के असर को कबूल करने की सलाहियत नहीं है, उससे फसाद पैदा हो रहा है। जिक्र की कमी नहीं है, ये महल की कमी है, अहल की कमी और महल की कमी, अहल और महल बोलता रहता हफ्ते वालों के यहाँ। और नमाजियों के जूते सीधे किया करो। ओहो पासवी तो भाग लेता छोड़कर, कर लीजिए साहब ये भी जरूरी है इस्लाम के लिए। चलो हाँ आए हैं यहाँ, यही है शेख, बहुत बुजुर्ग हैं, चलो रायपुर चले। हाँ चलो फला जगह चले, हकीम उल उम्मत हजरत अकदस खान में कुद्दुस रूह ने तो हकीम उल इस्लाम हजरत अकदस कारी तैयब साहब कुद्दुस रूह से भी खानकाह में जो नमाज पढ़ने आते थे, गांव देहात के भी कस्बे के भी लोग आ जाते थे, और कस्बे के लोगों के जूते कितने साफ हों मैं पता ही, कस्बे और देहात के जो काश्तकार लोग हों जितना वजन जूते का होगा उतना ही है वो जो उसके साथ मुजाविर और लाहिक लवाहिकात लगे रहते हैं उतना उनका होगा। कारी तैयब साहब कुद्दुस रूह जैसे सरापा जमाल इस कदर खूबसूरत थे कि कमाल था उनकी खूबसूरती का, और वो जवानी ही का जमाना था। खुद रावी हैं कि जब मुझे दारुल में मोहसिन बना दिया गया, हजरत थानवी कुद्दुस रूह से तो रुजू हो ही चुके थे दोनों हजरत, मुफ्ती शफी साहब ने वल्लाह मुअक्कदो भी हजरत कारी तैयब साहब रहमतुल्लाह अलैह भी, तो मेरे दिल में कुछ उजब सा पैदा हुआ। अब ये हजरात तो तालिब थे, जैसे कोई मरीज तालिब होता है शिफा का, तो जहां उसे कोई बीमारी कमजोरी दिखाई दी फौरन जाता है मुआलिज डॉक्टर के पास, साहब अब तक तो मुझे फायदा हुआ था लेकिन ये तो मुझे इतने दिनों से ऐसा हो रहा है। यहाँ तो इसलाह के तालिब भी नहीं होते लोग, पता नहीं किस किस चीज के तालिब हों, वरना मर्ज बता में। और बकौल हजरत अकदस खान में कुद्दुस रूह ऐसे छुपाते हैं अपना मर्ज, बिल्ली के गुह की तरह छुपाते हैं। सबसे छोटी छोटी बात पहले बताएंगे, नमाज में जी नहीं लगता, तिलावत में जी नहीं लगता, बदनिगाह ही नहीं बताते, मैलान इन अमरद ये नहीं बताते, और इसी तरह से बदजबानी नहीं बताते, और जो अंदर रजाइल हैं वो नहीं बताते, नमाज में जी नहीं लगता, तिलावत में जी नहीं लगता, ये बताते। वाह भाई वाह, ऐसा जैसे को खुदा न करे अल्लाह हिफाजत फरमाए हो तो कोई शख्स टीबी का मरीज, या खुदा न करे और किसी और मोहलिक बीमारी में मुबतला, और डॉक्टर से जाके कहे डॉक्टर साहब मुझे सुबह शाम छींक बहुत आती है, कुछ नजले की दवा दे दो। वहां सबसे पहले सबसे खतरनाक बीमारी को बताएगा, और यहाँ खतरनाक बीमारी को सोचा अच्छा खुद ही ठीक हो जाओ, अच्छा खुद ही ठीक हो जाओ, बताना ना पड़े। पता नहीं क्यों कहीं समझता है क्या कि ये खादिम इस्लाह हकीर समझेगा, शेख और मुर्शिद ही क्या हुआ जो हकीर समझे, जैसे मालिज अपने मरीज को हकीर नहीं समझता, तवज्जो बढ़ जाती है, जैसा ज्यादा बीमारी में उबतला हो तो इसी तरह जो खादिम इस्लाह होता है उसकी तवज्जो बढ़ जाती है भाई, और हमराज होता है जैसे मालिज हमराज होता है। तो हजरत कायद साहब को दूसरों ने लिखा तो मैं फौरन थाना भवन आ जाइए, और उस मौके से खुद रावी हैं कि हजरत ने मैं پانچوں نمازوں میں تو نمازی جو آتے ہیں ان کی جوتیاں سیدھی کرنا ہے پانچ نماز میں. فرماتے ہیں کہ میرے نفس نے مجھے یہ سجھایا, جو صاف جوتی ہوتی جوتے ہوتے انہیں تو کر دیتا, لیکن جو ذرا گندے ہو, حالانکہ وہاں اتنے گندے بھی نہیں ہوتے ہوں گے, لیکن پھر بھی کا جی نہیں چاہتا تھا ہاتھ لگانے کو. وہ تھے بھی تو سراپا جمال, اس قدر نفیس اور سراپا نفاست, بس زیادہ تمہیں کیا بتاؤں, میں نے تو دیکھے ہیں الحمدللہ. حضرت مولانا نصیر خان صاحب رحمۃ اللہ علیہ بتایا کرتے تھے کہ بعض لوگ حضرت کے پنجے کو دیکھتے اور کبھی ہاتھ لگا کے, حضرت کتنے خوبصورت ہیں, حضرت یہ کتنے خوبصورت ہیں, حضرت یہ کتنے خوبصورت, اور مولوی صاحب مسکراتے رہتے ہنستے رہتے. بس اس سے زیادہ تمہیں نہیں بتایا تھا, مجھے تو اور بہت واقعات معلوم ہے, سراپا جمال تھے. کیا ایک دن کہتے ہیں کہ حضرت نکل رہے تھے, حضرت نے دیکھ لیا کہ جو صاف صاف جوتے جوتیاں تھی وہ تو میں نے سیدھی کر دی, اور بقیہ انہیں کہا میاں مولوی طیب کیا یہ جوتے ہی جوتے ہیں اور یہ جوتے جوتے نہیں ہیں, یا جوتیاں؟ فرمایا, اور پھر فرمایا کہ دیکھو یہ حب جاہ کی جو بات ہے یا عجب کی بات فرمائی, یہ سب یہ رذیلہ سب سے آخر میں نکلتا ہے دماغ سے. اب حضرت نے کس طرح فرمایا تھا, ایسا مؤثر ہوا. فرماتے ہیں بس اس دن تو میں مر مٹا اور اس کے بعد سے کوئی اس طرح کا خیال نہیں ہوا. اس طرح کراتے تھے لوگ اصلاح, اب کہاں, اب تو اگر کوئی کہہ دیں گے تو کہتے ہیں حدیث میں تو کہیں بھی نہیں ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے بھی ایسے ہی اصلاح کی, تو کیا صحابہ بھی ایسے ہی تھے, ایسا تو ہے یہ نہیں دیکھتا. وہ شیخ ہی کی اصلاح شروع کر دیں, اپنے مسلم اور مرشد ہی کی اصلاح شروع کر دیں. حضرت والا شاہر تو قدس روح فرماتے تھے نا, تعجب ہے, کہتے بھائی کیا بات ہے بھائی, کہے کے لیے آئے ہو؟ کہتے اصلاح کے لیے آئے. ارے بھائی اپنی اصلاح کے لیے آئے یا ہماری اصلاح کے لیے آئے ہو؟ دعوت الحق والوں کی اصلاح کے لیے. ایسے فرماتے ہیں قاسمیوں کو دیکھا تو برتن وہیں کے وہیں چھوڑ کے اٹھ گئے, دسترخوان وہیں چھوڑ کے اٹھ گئے. کئی دن تک حضرت سمجھاتے, جب دیکھتے کہ بس اچھا ہے بھائی, بس اب ٹھیک ہے, اب اگر کل تک صحیح نہیں ہوں گے اٹھائیے یہاں سے بستر. ہاں پھر تھوڑی دن تو مانوس کرتے تھے, آپ اگر ٹھیک اصلاح نہیں کرتے, کہتے اصلاح کے لیے آئے. کس کی اصلاح کے لیے آئے؟ پھر تو حضرت شیر کی طرح گرجتے تھے, اب جو گرجتے تھے اب سیدھے ہو جاتے تھے. بس ہاں گنے سے بھی تو رس نہیں نکلتا جب تک کہ اس میں دے کے پیڑا نہ جاوے. ہاں مرشد جانتا ہے کہ کہاں سختی مناسب ہے اور کہاں نرمی مناسب ہے. اور درستی و نرمی بہم درب است, جو فاسد کے جراح مرحم نے است. تو شیخ ہے بھی وہی, دین انبیاء کا سا تو تدبیر اطبا کی سی, انجیکشن کہاں لگانا ہے, نشتر کہاں چلانا ہے, آپریشن کہاں کرنا ہے, اور گولی سے کہاں کام چلے گا. ہر ایک کے لیے الگ الگ, خاندانی شفا خانہ میں تو ہوتا ہے ایک ہی نسخہ سب کے لیے. اب تو لوگ شیخ کی اصلاح شروع کر دیں یا بھاگ لیں گے, یہ بھی کوئی ضروری ہے؟ مولانا روم نے اس کا بھی قصہ لکھا ہے. وہ شیر کی تصویر گدوانے کے لیے جو پہنچا تھا ایک شخص کے پاس کہ میری پشت پر شیر کی تصویر گود دے. اب جب گودتے ہیں گودنا تو اس میں چوکے لگاتے ہیں, اب اس نے گودنا شروع کیا, کیا کر رہے ہیں؟ کہا کہ اس کا چہرہ بنا رہا ہوں. ارے بھائی چہرے کے بغیر شیر نہیں بن سکتا, چھوڑ دیں چہرے کو. جب تھوڑی تکلیف سی ہوئی تو چھوڑ دیا, اس کے بعد میں پھر انہوں نے گودنا شروع کیا. ارے بابا کیا کر رہے ہیں؟ تکلیف تو ہوگی. تو کہا اس کے پیٹ بنا رہا ہوں. واہ پیٹ کے بغیر شیر نہیں ہو سکتا. اب جب بھی وہ کچھ بناتا, جب بھی اسے اعتراض شروع کر دیتا, کہا پیٹ بنا, کیا پیٹ کے بغیر شیر نہیں ہو سکتا؟ اب کہا پیر بنا رہا ہوں. واہ پیر کے بغیر شیر نہیں ہو سکتا. تو مولانا روم رحمت اللہ نے جو یہ واقعہ لکھا ہے, مقصد یہ واقعہ نہیں ہے, اور پھر وہ اشعار لکھے ہیں سوں بجک زخم تو پرکینہ شوی, از کجا بے سیقل آئی نہ شوی, اور چوں بے ہر زخم گریزانی ز عشق تو بجز نامے جمی دانی ز عشق. ہاں وہ پہلے وہ واقعہ لکھا, ان کے اشعار ہیں کہ اس کا مطلب تم ایسا شیر گدوانا چاہتے ہو جس کا نہ چہرہ ہو نہ پیٹ ہو نہ پیٹ ہو نہ پیر ہو نہ سر ہو نہ کچھ ہو, कहते हैं कि शेर बे सरो बे शिकमो, शेर बे सरो बे शिकमो सर के दीद, ई चुनी शेरे खुदा हमने आफरीद। शेर को दो ऐसा शेर के सर भी ना हो, पेट भी ना हो, पीठ भी ना हो, चेहरा भी ना हो, ऐसा तो अल्लाह ने भी नहीं पैदा किया। तो इसी तरह तुम ये चाहते हो तुम्हारी मंशा के खिलाफ कोई बात पेश ना आए और इस्लाह हो जाए, ऐसे कहीं नहीं होगी इस्लाह। लेपा पोती तो हो जाएगी, पीर के यहां पड़ जाओगे, हाँ इस्लाह नहीं होगी। नमाजियों के जूते सीधे किया करो, लोटे भरकर रखा करो। उसने ये काम शुरू किया, 10 दिन के बाद कहा कि वल्लाह, वो शख्स कह रहा है, वल्लाह जो दौलत इस 10 दिन में हासिल हुई वो मुद्दत तक इस हयात से अल्लाह अल्लाह करने से नहीं हुई। तो ये जो चिल्ला लगा के शेख चिल्ली पगड़ शाह बन के आया, हम जैसे लोगों के यहाँ आए तो हम कहेंगे जूतियां सीधी करो 10 दिन, तब ये खन्नास निकलेगा। हमारे यहाँ थोड़ी आएगा कोई है, आवेगा ही नहीं, न नौमन तेल होगा न राधा ना जी। वो तो हमें ही चाहे कि वहां आ जाए, हमारी तश्कील करना चाहे कि अल्लाह के रास्ते में चलो, अल्लाह के रास्ते से निकाल के अल्लाह के रास्ते में। ये तो बनस से हदीस अल्लाह का रास्ता है, नहीं है? हजरत वाला फरमाया करते थे हमारे शाह तो कुद्दुस सिद्दीक, है भाई अच्छा है, हमने तो कह दिया है अपने यहाँ तो पढ़ने वाले तलबा है कि कोई तुमसे पूछे कि अल्लाह के रास्ते में कितना वक्त लगाया, तो बता दो भाई जिसको जितने साल हुए हैं, है 2 साल 4 साल 6 साल, वही इतना वक्त लगाया है, बाकी इसमें से चिल्ले तुम खुद बना लो। हजरत वाला शाह मन खरज फी तलब इल्म फहुवा फी सबीलिल्लाह हत्ता यरजिया। आके वाज कहते हैं, क्या कहते हैं, बल्लिगु अन्नी वलो आया दारुलूम में और मजाहिलूम में, कहते लिहाजा निकलो अल्लाह के रास्ते में। अरे बल्लिगु अन्नी वलो आया हदीस को देखो, मुहद्दिसीन ने कहां नकल किया, किताबुल इल्म में, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से एक एक बात जो उलमा ने अहादीस में हासिल की उसे पहुंचा नहीं रहे उलमा अपने मदारिस में बैठे हुए, उन्हीं को कहने के लिहाजा निकलो अल्लाह के रास्ते में। वो तो बल्लिगु अन्नी वलो आया पर सबसे पहले अमल कर रहे। अगर ये हजरात कुरान और हदीस दूसरों की तरफ मुंतकिल न करते, उसकी तबलीग न करते, उसे न पहुंचाते, तो हजरात सहाबाए किराम से जो अल्फाज नकल होके आए, मानी मफाहिम नकल होके आए, एक एक अदा नकल हो करके आई, ये कैसे पहुंची उम्मत तक? उस वक्त भी अल्लाह का रास्ता था, ये अल्लाह का रास्ता जिसका जंक्शन निजामुद्दीन है, वहां से जो वो निकलती हैं पटरियां, उस वक्त भी था। ये सब उलमा ने किया है, उम्मत हमेशा करती रही। इन बेचारों को तो अल्लाह बस समझ दे दे, इन्होंने गड़बड़ कर दी। हजरत मौलाना इलियास साहब रहमतुल्लाह अलैह का मनशा ये नहीं था, वो तो लंबी बात है। एक ऐसी कौम पर जो बेचारी ऐसी वैसी थी, उन्होंने एक खास नहज से, खास वजह से मेहनत शुरू की थी, इन्होंने उसमें आगे चल के पता नहीं कैसी कैसी गड़बड़ कर दी। वल्लाह जो दौलत इस 10 दिन में हासिल हुई वो मुद्दत तक इस हयात से अल्लाह अल्लाह करने से नहीं हुई, खुद कह रहा है। मगर इलाज के लिए फराइज का तर्क कराना जायज नहीं, मुस्तहबात का तर्क कराना जायज है, फराइज का तर्क कराना चाहिए। कोई कहे अमन छोड़ो तुम्हारे दिमाग में किब्र आ गया है जो नमाज पढ़ते हो 5 वक्त की, है नमाज नहीं पढ़ लेंगे, इसके उसूल और जवाबित हैं, हजरत गंगोही कुद्दुस सिद्दीक ने लिखे हैं, मुरासलत शेखैन इफ्ता वालों को मैं सुनाता हूँ, वहां समझाता हूँ। अल्लाह का कानून अजीब है, उसकी हर कल सीधी है, हर कल पुर्जा अपनी जगह बिल्कुल बजा है। अब अगर किसी के दिमाग की कल ही बिगड़ी हुई हो, वो सही न समझे, तो वो उसका कसूर है, बिल्कुल सही है। मुस्तहबात का तर्क कराना चाहिए। ये आखिरी एक मलफूज आ गया, शायद हो गए हो 10 या और आगे, बस तो अब करो बस बस, हाँ हो गया बहुत। अल्लाह ताला फहम सही नसीब फरमाए और हमारे सब के जाहिर बातिन की इस्लाह फरमाए, इस्लाह की फिक्र नसीब फरमाए। तो इस्लाह की हकीकत ये है भाई, समझ लो खुलासा, इंसान और अल्लाह का बंदा सुधर जाए, यानी उसकी हर अदा हर कौल व फ़ेल व अमल, जाहिर का बातिन का, खलवत का जलवत का, अंदर का बाहर का, इनफरादी इज्तिमाई, اللہ کے قانون کے مطابق اس کی مرضی منشا کے مطابق ہو جائے. یہ ہے اصلاح. یہ نہیں ہے کہ 10,000 مرتبہ ذکر کرنے لگو یا فلاں کتاب پڑھنے لگو اور فلاں ورد و وظیفہ پڑھنے لگو. یہ نہیں ہے اصلاح. سبحان اللہ وبحمدہ سبحانک اللہ وبحمدہ اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک.